हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल, राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम अनलाइन रेडियो नेपाल .gov.np का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी नेपालको पूर्वी भेगमा बसोबास गर्ने कोचिला थारूका संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्छौं। नेपालमा थारू जाति सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म 22 भन्दा बढी मुख्य गरी तराईका जिल्लामा बसोबास गर्ने आदिवासी भूमिपुत्रका रूपमा परिचित छ। तराई र भित्री मधेसका हरिया फाँटहरूमा प्राचीनकालदेखि अन्न उत्पादन गर्ने धरतीपुत्र मानिन्छ थारू जाति। थारू शब्द उत्पत्तिका सम्बन्धमा धेरै विद्वानहरूका विचारहरू पाइन्छन्। कसैले थार मरूभूमिसँग थारूलाई जोडेका छन् भने कसैले हिन्दीको ठहरना थहरना शब्दसँग जोडेका छन्। बाबुराम आचार्यले संस्कृतको स्थाणुबाट थारू शब्दको उत्पत्ति भएको र थारूहरू राजपुतानाबाट आएका होइनन् तर क्षेत्री जातिका हुन् भनेका छन्। थारूहरूको भाषा किराती थियो। यिनीहरूको मूल घर हिमालय नै हो। हिमालयको पूर्व छेउको ब्रह्मपुत्रका किनारका घाँटीबाट कोही आसाम र बंगालतर्फ गए भने कोही हिमालयका दक्षिणपट्टिका काखै काख भएर पश्चिमतर्फ पुगे र पुराना बासिन्दासँग मिलेर बसेका थिए। इमानसिंह चेमजङका अनुसार किरातहरू कालान्तरमा दुई शाखा भए, किरकिरात र तिरकिरात। किरकिरात मध्य पर्वतीय प्रदेशमा निवास गर्थे। अर्को शाखा तिरकिरात कालान्तरमा तिरभुक्ति अर्थात तिरहुतसम्म पुग्यो र थारूका रूपमा प्रसिद्ध भयो। पूर्ण प्रकाश नेपाल यात्रीका अनुसार थारू जातिको वंश श्रृंखला आदिम जातिसँग जोड़िएको छ। दाङ, चितवन, सप्तरी, मोरङमा यस जातिको राज्य थियो। रामानन्द प्रसाद सिंहले लेखे अनुसार थारूहरू शाक्य कोलीय जातीय अवशेष हुन्। कपिलवस्तु आदिमकालदेखि थारूहरूको बाहुल्य रहँदै आएको स्थान हो, जहाँ बुद्धको जन्म भएको थियो। डाक्टर लक्ष्मीलाल चौधरीका अनुसार उनीहरू शाक्य भनिए र चिनिए तथा तराईतिर थारू भनिए। त्यसैले थारूहरू होम जप गर्दैनन् तर व्रत र उपवासमा विश्वास गर्दछन्। नेपाली जनजीवन पुस्तकमा नगेन्द्र शर्माले रमानन्द प्रसाद सिंहलाई उद्धृत गर्दै लेखिएको पाइन्छ, भारतमा पनि थारूहरू नैनीतालदेखि ब्रह्मपुत्र नदीसम्म फैलिएर बसेका छन्। थारूहरूका आदि पुरूष मंगोल जातीय वा तिब्बत बर्मेली हुनु सम्भव छ। उनीहरू आपसमा नज भाषा बोल्ने गर्दछन् तर हिजो आज मैथिली, अवधि, भोजपुरी, हिन्दी आदि भाषाको सम्मिश्रण छ। दनवार, राजवंशी आदिलाई थारू भन्दा भिन्न जातिको रूपमा मानिए पनि थारूहरूको थरमा तिनको नाउँ फेरि दोहोरिएको पाइनु रोचक कुरो छ। यसले रक्त सम्मिश्रणतिर पनि इंगित गरेको मान्न सकिन्छ। दोनवार थारूहरूले जनै लगाउँछन्। यसरी थारू शब्द र जातिको उत्पत्ति सम्बन्धमा अनेक विविध धारणाहरू भनाइहरू पाइन्छन्। यहाँ संक्षिप्तमा थोरै मात्र राख्यौं। कोचिला थारूको पृष्ठभूमि, परिचय र संस्कार परम्परा सम्बन्धी सामग्री अबको क्रममा अघि सार्दैछौ। आजका सामग्री हामीले प्राध्यापक डाक्टर प्रेम खत्रीद्वारा सम्पादित पुस्तक नेपालका जातीय संस्कारमा पुरूषोत्तम चौधरीले लेख्नुभएको कोचिला थारूका जातीय संस्कारबाट लिएका छौं। कोचिला थारू र यो नामकरण सम्बन्धमा चौधरीले लेख्नुभएका केही प्रसंगबाट अघि बढौं। कोचिला थारूको मूल थलो कोशी नदीको आसपास हो र पर्सासम्म छरिएको पाइन्छ। थारू वंशावलीमा कोचिला थारूको बसोबास सेतीदेखि कोशीको बीचमा रहेको बताइएको छ। जहाँ देवी नदी जल आशा, तहाँ तहाँ थारू किन्हने बासा, पछि किया सो तसो पूर्वे, पूर्व सप्त कोशी से पछि वे, यही मघमे कोचिला थारू बास बसत भए दोनबारू। केही विद्वानहरूले कोचला शब्दको प्रथम दुई अक्षर कोचलाई आधार मानि कोचसँग जोड्ने प्रयास गरेका छन्। तर यिनीहरूको वंश परम्परा र जातीय नियमको अध्ययनको आधारमा के सिद्ध हुन्छ भने कोचिला थारूको आगमन मोरङ पूर्वबाट नभई पश्चिमबाट भएको हो, कुच बिहारसँग सम्बन्धित भएको होइन भनेर चौधरीले लेख्नु भएको छ। अब लागौं कोचिला थारूका केही सामाजिक संस्कारहरूतर्फ।
कोचिला थारूमा महिलाहरू महिनावारी हुँदा अलग्गै बस्ने चलन छैन। तर यस बेलामा कुल देवताको पूजा, देवी देवताको मन्दिरमा दिया बाती बाल्ने चलन छैन र यस बेला कुनै शुभ कार्य गर्नु हुँदैन भन्ने मान्यता छ। महिला गर्भवती भएको 6-7 महिनामा महिलालाई माइती पक्षबाट उनको घर आँगनमा गई कोसेली सनेस सदहौर खीर र चापलको रोटी तेलमा तारेर बनाइदिने चलन छ। यस प्रकारको कोसेली माइती पक्षका दिदी फुपू आमा सानीआमाले अनिवार्य रूपमा दिने चलन छ। परम्परागत प्रचलन अनुसार सुढेनी चमार जातको हुने गरेको पाइन्छ। सुढेनीलाई स्थानीय भाषामा दगरिन भन्ने चलन छ। दगरिनलाई देवीको रूपमा मानिन्छ। दगरिनको उपस्थितिमा कुनै बोक्सी भूतप्रेत लाग्ने वा अशुभ घटना हुँदैन भन्ने मान्यता छ। सुढेनीकै निगरानीमा 12 दिनसम्म बच्चाको स्याहार सुसार गरिन्छ। सुत्केरी बस्ने कोठाको ढोका बाहिर मकल वरसी राख्दछन्। यसमा 24 घण्टा गुइठाको आगो बालिन्छ। वनबाट प्राप्त फल हैरा सिलौटामा घोटेर बच्चाको नाइटोमा लगाइदिने चलन छ। घरको ढोका बाहिर बयरको काँडा र पात कम्बल चोर कच्छीको डोरी धानको थुप्रो भारी बोक्न प्रयोग गरिने बहिगा अनिवार्य राखिन्छ। 6 दिनसम्म सौरीमा बच्चा राख्ने चलन छ। सौरीभित्र दगरिन र घडी पूजा गरिन्छ। घडी पूजामा धान दुबो सिन्दूर लड्डु राखी पूजा गर्दछन्। सुत्केरीलाई घिउ भात नुन तेल सुकेको अदुवा मुख्य गरी खान दिनुपर्छ भन्ने मान्यता छ। बच्चा र आमाको स्वास्थ्य ठिक रहोस् भनेर 2.5 दिनसम्म बच्चालाई बाख्रीको दूध खुवाउने पारम्परिक चलन छ।
कोचिला थारू समुदायमा बच्चा जन्मेको 6 दिनपछि छठिहार हुने गर्दछ। छठिहारका दिन बिहान आँगनमा पूजा गर्दछन्।
आँगनमा गाईको गोबरले लिपपोत गरिन्छ र सिन्दूरको 7 रेखा बनाइन्छ। 7 रेखाको अर्थ हो दगरिनका 7 दिदी बहिनी थिए। ती 7 रेखामा 7 केराका पात राख्दछन्। पातमा दुबो अक्षता सुपारी लड्डु राखी पूजा गर्दछन्। त्यसपछि बच्चालाई लिई सुत्केरी घरबाट निस्की पूजामा बस्दछिन्। त्यस बेला महिला ठाकुर पनि रहेकी हुन्छन्। महिला ठाकुरले सुत्केरी र बच्चाको नङ काटेर चोख्याउने चलन छ। बेलुकी पख सूर्य अस्ताएपछि नजिकैको इनारमा लगी पूजा गर्दछन्। सुत्केरीलाई नुहाई धुवाई गर्दछन्। पूजाका लागि सिन्दूर गाजल दुबो धान तुलसी पात टीका पान सुपारी बेसार लड्डु इनार नजिक राखेर सासु नन्द जेठानीको उपस्थितिमा पूजा गर्दछन्। इनारमा पूजा गर्नुको अर्थ इनारमा जस्तै आमाको दूध आइरहोस् भन्ने कामना हो। त्यसपछि आँगनमा पूजा गरी परेवाको बलि दिएर दगरिनलाई पूजा गर्दछन्। यसै दिनदेखि सुत्केरीलाई परेवाको मासु भात दाल तरकारी खुवाउने गर्दछन्।
कोचिला थारू समुदायमा बच्चा जन्मेको 12 दिनमा बरही हुने गर्दछ। 6 महिनापछि अन्नप्राशन हुन्छ। यस शुभ दिनमा बच्चालाई नयाँ कपड़ा लगाई आमाको काखमा राखी दाल भात तरकारी खुवाइन्छ। यस अवसरमा नातेदार तथा छरछिमेकीलाई निम्तो गरी भोज खुवाउने गरिन्छ। यसपछि बच्चाको नामकरणको चर्चा हुन्छ। बच्चालाई नामकरण गर्ने तथा बोलाउने काम परिवारका हजुरबुवा वा ज्येष्ठ व्यक्तिले घरको सल्लाह अनुसार गर्दछन्। आजभोलि स्थानीय ज्योतिषीका सल्लाह अनुसार नामकरण गर्ने चलन पनि छ। ज्योतिषीले नामको प्रथम अक्षर दिएपछि घर परिवारको सल्लाह अनुसार उपयुक्त नामकरण गर्ने गरिन्छ।
कोचिला थारू समुदायमा छोराको 1 वर्षभित्र मुण्डन संस्कार गरिन्छ, जसलाई स्थानीय भाषामा मथमुरैन भनिन्छ। यस अवसरमा नातेदार तथा छरछिमेकले बच्चाका लागि नयाँ कपड़ा तथा नगद रूपियाँ चुमाउनका रूपमा दिने चलन छ। मथमुरैनका लागि नातेदार तथा छरछिमेकीलाई सुपारी दिएर निम्त गरिन्छ। मथमुरैनका लागि आँगनमा भरार आँगनको पूर्व उत्तर कुनामा इनार जस्तो खाल्डो बनाइन्छ। घर आँगन लिपोत सफा सुग्घर गरिन्छ। स्वादिष्ट परिकार खीर पुरी 9 तरकारी नुन नहाली घिउमा भुटेर बनाउने गर्दछन्। घरको कुल देवताका अगाडि पूजा पाठ गरी घरको मुख्य व्यक्तिले थारू भाषामा प्रचलित शक्तिपीठ पढ्दछन्। शक्तिपीठ पढिसकेपछि 2 खसी तथा 1 पाठी बलि दिइन्छ। बच्चा र आमालाई नयाँ कपड़ा लगाई ठाकुरले बच्चालाई कपाल मुण्डन गर्दछन्। बच्चाको कपाल आमा र हजुरआमाले आफ्नो आँचलबाट लगी बाँसको झाडीमा फाल्दछन्। बाँस झाडीमा फाल्नुको अर्थ बाँस झै बच्चाको वंश वृद्धि होस् भन्ने मान्यता हो। मुण्डनको भोजमा प्रयोग भएका परिकार त्यही दिनमा खाएर सिद्ध्याउनु पर्दछ। बाँकी रहेका खाना लगायतका सामग्री टपरी पतरी आँगनको पूर्व उत्तर कुनामा खनिएको खाल्टोमा राखी पुरी दिने पारम्परिक चलन छ। यसरी मुण्डन कार्य सकिन्छ।
कोचिला थारूमा पारम्परिक बिहेका विभिन्न प्रकार छन्। चुमाउन विवाह, गोलट विवाह, प्रेम विवाह, माघी विवाह। यसमध्ये चुमाउन विवाहलाई तोदी विवाहका रूपमा पनि मान्ने गरिन्छ। अब प्रचलित माघी विवाहतर्फ लागौं।
कोचिला थारू जातिमा लमीलाई दुरा भन्ने गरिन्छ। दुराले नै वर पक्ष तथा कन्या पक्षको विवाहका लागि वर तथा कन्या खोजी गर्दछन्। केटी पक्षले पनि केटा खोज्ने चलन रहेको छ। कोचिला थारूमा दहेज प्रथा छैन, तर उपहारहरूको चलन भने चलिसकेको छ। यस जातिमा माघी विवाहको शुरूआत देखासुनीबाट हुन्छ। यस प्रक्रियामा केटा पक्षबाट केटीको घरमा केटी हेर्न जाने चलन छ। केटा पक्षबाट लमी केटाका बाबु दाजु मामा भिनाजुको समूहबाट देखे सुनेका आधारमा केटीको घरमा नगई नजिकको छिमेकीको घरमा जान्छन्। त्यहाँ केटा र केटी पक्ष बीच कुराकानी हुन्छ। त्यहाँ नै केटीलाई प्रत्यक्ष देखाउने तथा कुराकानी गर्ने गर्दछन्। देखा सुनीका अवसरमा सामान्य खानपिन पनि हुने गर्दछ। यदि केटी मन परे भने विवाहको कुरा अगाडि बढ्छ, नत्र कुनै प्रतिक्रिया व्यक्त गर्दैनन्। केटा पक्ष मौन बस्छन्। यदि केटी मन पराएको छ भने त्यही अनुसार केटा पक्षले केटाको घरमा आउन तिथि मिति सहित निम्त दिन्छन्। त्यस अनुसार केटी पक्ष केटाको घरमा पुग्दछन्। केटी पक्ष पनि सिधै केटाका घरमा जाँदैनन्, छिमेकी तथा आफन्त कहाँ बस्छन्। छिमेकी घरमा केटी पक्षबाट पनि लमी केटीका बुबा वा ठुल्दाई भिनाजु मामाको समूहमा गई केटा हेर्दछन्। केटासँग प्रत्यक्ष कुराकानी देखा सुनी भइसकेपछि सामान्य खानपिन हुन्छ। त्यसपछि केटा मन पर्यो परेन भनी जिज्ञासा राखिन्छ। यदि केटा मन पर्यो भने त्यही स्थानमा लगन गाँठो बाँध्ने चलन छ। यसलाई कथा लाग्नु पनि भनिन्छ र विवाह पक्का भएको मानिन्छ। सुपारी एक अर्कालाई दिइन्छ।
कोचिला थारू समुदायको वैवाहिक विधिमा त्यसपछि घरदेख वा पञ्चरही, कुमरौन, लवभुजा, जन्ती प्रस्थान, सिन्दूरदान जस्ता विस्तृत र मुख्य विधि प्रक्रियाहरू छन्। आजलाई यहाँ हामीले यति मात्र राख्यौं। कोचिला थारू जातिको मृत्यु संस्कारमा तेराइत, सतलहन, नहकेश, श्राद्ध, पितृपक्ष, मेरा पक्ष, सत्यनारायण पूजा, बरखी जस्ता संस्कारका विस्तृत विधिहरू रहेका छन्। हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र, हाम्रा आस्था हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा। आजको कार्यक्रममा हामी पूर्वेली थारू अर्थात कोचिला थारू जातिका संस्कार परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौ। अबको क्रममा कुराकानी गर्दैछौ पूर्वेली थारू जातिको सामाजिक अवस्था र अरू केही विषयमा। हामीले थारू लेखक संघ नेपालका संस्थापक सदस्य, हौली परिवारका संस्थापक सचिव तथा थारू कल्याणकारिणी सभा सुनसरीका पूर्व सदस्य रामसागर चौधरीसँग कुराकानी गरेका छौं।
हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा स्वागत छ यहाँलाई।
धन्यवाद, नमस्कार।
हुन त थारू जातिको बसोबासको क्षेत्र ठूलो छ, तैपनि पूर्वमा थारूहरूको मुख्य बसोबास रहेको स्थानहरू चाहिँ कुन कुन हुन्?
अब नेपाल राज्यभरि थारू त धेरै छन्, 22 जिल्लामा। पूर्वतिर अहिले कोशी प्रदेशको हेर्ने हो भने 4 जिल्लामा झापा, मोरङ, सुनसरी र उदयपुरमा थारूहरूको बसोबास छ। त्यसमध्येमा पनि सुनसरीमा अलि घना बस्ती छ, कम चाहिँ झापामा छ।
थारूहरूको जनसंख्या बारे पनि केही बताइदिनुहोस् न, तथ्याङ्कहरूमा कस्तो देखिन्छ?
योभन्दा अगाडि 2068 यदि तथ्याङ्क हेर्ने हो भने थारूहरूको जनसंख्या नेपालभरिमा 6.6% थियो। 17 लाख लगभग चाहिँ थारूहरू थियो र अहिले तत्कालीन 78 जनगणना देख्दाखेरि 18,07,124 राष्ट्रिय जनगणनाले देखाएको छ र प्रतिशतको हिसाबमा हेर्ने हो भने 6.2% छ। तर यो तथ्याङ्क देख्दाखेरि नेपालभरि त थारू कल्याणकारिणी सभाले एउटा विमति राखेको छ कि हाम्रो थारूहरूको जनसंख्या एकदम न्यून देखिएको छ। 22 जिल्लामा लगभग थारूको संख्या कमसे कम पनि 25-26 लाख भन्दा कम नहुनुपर्ने हो।
हजुर, थारूहरूको परम्परागत सिप पेसा आदि यस्ता थारूहरूका पारम्परिक पेसाहरूको बारेमा केही जानकारी राख्नुहोस् न।
थारूहरूको पारम्परिक पेसा भन्दाखेरि मुख्य कृषि पेसा नै हो।
हजुर,
अब कृषि पेसा अहिले आधुनिकीकरणमा जाँदाखेरि यो पुरानो अन्न बालीहरू, पुरानो बिउहरू, धानको बिउहरू तिनीहरू चाहिँ नि त अब लोप नै भइसक्यो, हटिन सक्यो, भेटिँदैन।
हजुर,
नयाँ विकासे बिउहरू
हजुर
आएको छ।
हजुर,
र त्यसले गर्दाखेरि कृषिमा जुन हुने उत्पादन जुन छ त्यो चाहिँ एक प्रकारले थारूहरूको जुन पहिलाको धानको बिउहरू थियो
हजुर
त्यो चाहिँ नष्ट नै भइसक्यो, समापन नै भइसक्यो, अब त्यो पाउँदा पनि पाउँदैन।
हजुर, रैथाने बिउ,
रैथाने बिउहरू
हजुर।
अब आधुनिक तरिकाले के अरे कृषि गर्दाखेरि पनि यसको चाहिँ नि चाहिने आवश्यकता कुराहरू पनि धेरै छन्। र सिपकै कुरा गर्ने हो भने अब थारूको सिप त हातबाट हट्न लागिसक्यो।
हजुर, जस्तै
किन भन्दाखेरि कृषि गर्नलाई बनाउने हलो, जुवा आदि इत्यादि काठका कुराहरू हुन्, यिनीहरू अब जंगलबाट अलिकति टाढा भइसकेपछि त्यो प्राप्य नै छ।
हजुर, प्रविधि पनि नयाँ आइरहेको छ।
अनि त्यो बनाउने परम्परागत हलोहरू, जुवाहरू, काठका सामग्रीहरू, झ्यालहरू, ढोकाहरू अथवा बाँसकै सामानहरू बनाउँदाखेरि बाँसका झर्कीहरू आदि इत्यादिहरू चाहिँ नि अब लगभग लोप नै भइसक्यो।
हजुर,
र त्यसलाई संरक्षण गर्न चाहिँ नि जरुरी छ। तर समयले के गर्छ भन्दाखेरि त्यो आवश्यकता नभएपछि त्यो चाहिँ बिस्तारै हट्दै जान्छ। अहिले आधुनिक कृषि गर्दाखेरि आधुनिक औजारहरू आयो, सबै थोक आयो, परम्परागत कुराहरू चाहिँ नि अब सामान मासिएपछि सिप पनि मासिएर जान्छ। अब जहाँसम्म छ पेसागत रूपमा थारूहरूको चाहिँ नि मुख्य पेसा कृषि नै हो।
हजुर,
तथापि अहिले व्यापार व्यवसायहरू पनि लागेका छन्।
हजुर,
त्यसैले थारू समाज चाहिँ नयाँ व्यवसाय गर्नलाई, नयाँ कुराहरू सिक्नलाई अलिकति एक प्रकारको आत्मविश्वास नभएको देखिन्छ।
हजुर, हाल अब शिक्षित युवाहरूको कुरा गर्दा चाहिँ शिक्षित युवाहरूको रुचि चाहिँ कस्तो पेसा व्यवसायमा देखिन्छ अहिले?
जुन हाम्रो पढे लेखेका शिक्षित युवाहरू छन् उनीहरू पनि अब के छ भने समय अनुकूल आफूलाई जुन स्तरमा लानुपर्ने हो
हजुर
त्यो तरिकाको अवस्थाहरू चाहिँ नि यहाँ पाइराखेको देखिएको छैन।
हजुर,
एकातिर अब साँच्चीकै भन्ने हो भने नेपाल सरकारको हाम्रो सरकारी सहभागिता हो, कर्मचारीहरूको जुन नेपाल सरकारमा जानुपर्ने हाम्रो चाहिँ थारू पढे लेखेका युवाहरू हुन् उनीहरू चाहिँ नि एकदम न्यून सहभागिता देखिएको छ। चाहे लोक सेवा आयोग होस्, शिक्षा सेवा आयोग होस्, चाहे अन्य पेसाहरूमा यिनीहरूको न्यून उपस्थिति देखिएको छ। अब यो कुरा के हो त्यो त थाहा पाउन सकिराखेको छैन, तथापि बुझ्दाखेरि के छ भने यो एउटा 2063 सालदेखि यतातिर आरक्षणको जुन व्यवस्था आएको छ त्यो आरक्षणको व्यवस्थामा थारूहरूलाई एउटा छुट्टै क्लस्टर दिएको भए उनीहरूलाई पनि एउटा आत्मविश्वास आउँथ्यो र सरकारमा सहभागिता हुने कुराहरू आउँथ्यो। त्यो नभइसकेपछि अब पढे लेखेका जति पनि अब डाक्टर, इन्जिनियर अथवा अरू पनि पेसाका पढे लेखेका छन् विद्यार्थीहरू, युवाहरू, उनीहरू धेरै जसो अब यहाँ चाहिँ नि हाम्रो यसको नेपालमा नदेखेर विदेश पलायन गर्ने चाहिँ नि लगभग धेरै छ। अब यो चाहिँ हाम्रो लागि फेरि एउटा हाम्रो समाजको लागि चाहिँ दुःखद पक्ष हो।
हजुर,
किन भन्दाखेरि हाम्रो पढेका युवाहरू विदेशी हो भने अब यहाँको ज्ञान सिपहरू चाहिँ नि विदेशिन्छ।
हजुर,
त्यसले गर्दाखेरि यो एउटा चाहिँ नि समस्या पनि हो र यसलाई चाहिँ नि समाधान गर्न आवश्यकता पनि छ।
हजुर, अब मातृभाषाको प्रयोगको कुरा गरौँ न। थारूहरूमा आफ्नो मातृभाषाको प्रयोगको अवस्था कस्तो छ? घर परिवारमा, समाजमा यसको प्रचलन कस्तो पाइन्छ?
योभन्दा अगाडि हाम्रो थारू मातृभाषा, पूर्वेली थारू भाषाहरू निकै प्रयोग हुन्थ्यो। घर व्यवहारदेखि लिएर बाहिर बजारमा पनि थारू भाषाकै प्रयोग हुन्थ्यो। अब बिस्तारै के भइदियो भने पढाइको, शिक्षाको स्तरहरू हुँदै गयो, घुलमिल हुँदै गयो। अब बाहिर भन्ने कुरा नेपाली धेरै प्रयोगमा आउँछन् र घरभित्र भन्ने हो भने थारू मातृभाषाको प्रयोग चाहिँ नि छ।
हजुर,
आफ्नो थारू मातृभाषा प्रयोग गर्छ, उनीहरूको गीतदेखि लिएर सांस्कृतिक गीतदेखि लिएर चाचर बिरेन आदि सांस्कृतिक विधि व्यवहारदेखि लिएर घर व्यवहारमा चाहिँ नि थारू मातृभाषाको चाहिँ प्रयोग हुन्छ।
हजुर,
तर अहिले अब आएर यो दस 15 वर्षदेखि के देखेको छ भने आधुनिक शिक्षा प्रणाली र प्राइभेट स्कूलहरूको पढाइले गर्दाखेरि धेरै नेपालीकरण र धेरै अंग्रेजीकरण भइसक्यो। त्यसैले अब आउने हाम्रो तेस्रो पुस्ता उनीहरू चाहिँ नि थारू भाषा कम प्रयोग गर्छ कि भन्ने चाहिँ एउटा देखिएको छ। तथापि अब सामाजिक प्रयासमा भाषालाई चाहिँ लोप हुन हुन दिनको लागि यो भाषालाई जीवन्त राख्नको लागि थारू भाषाको पाठ्यक्रम अन्य अन्य स्कूलहरूमा पनि पठन पाठन हुनुपर्छ भनेर प्रयास त भइराखेको छ। तथापि त्यति सशक्त रूपमा चाहिँ यो आउन सकेको छैन।
हजुर, अब भाषालाई त एउटा संस्कृतिको संवाहक मानिन्छ होइन, भाषालाई संरक्षण सम्वर्धन र बढीभन्दा बढी प्रयोगमा ल्याउनका लागि चाहिँ के गर्नुपर्छ होला जस्तो लाग्छ?
अब यो जीवन्त राख्नको निम्ति सबभन्दा पहिला त पठन पाठनमा एकदम अनिवार्य छ। अहिले स्थानीय भाषा वा मातृभाषा भनेर स्थानीय विषयवस्तु वा मातृभाषा भनेर चाहिँ नि एउटा छुट्टै अवसर पनि छ। तर हाम्रो पालिकाहरूमा यो विषयमा त्यति जानकार नभएर धेरै जसो स्थानीय भाषाको पाठ्यक्रम स्थानीय पाठ्यक्रम भनेर चाहिँ नि उनीहरूले चाहिँ स्वीकृत गरेका छन्। जस्तो इठारीको सेरोफेरो, विराटनगरको सेरोफेरो, नैतिक शिक्षा, संस्कृति वा संस्कृत आदि इत्यादि विषयहरूमा चाहिँ करिकुलम बनाएको छ। तर थारू मातृभाषाको पाठ्यक्रम निर्माण गरेको छैन। र हामी के भन्छौँ भने यो स्थानीय विषयवस्तु जुन छ त्यसमध्येमा स्थानीय विषयवस्तु या मातृभाषा अलग अलग छ भने सम्भवत जहाँ थारूहरूको चाहिँ बढी बसोबास छ, जहाँ घना बस्ती छ, त्यो थारू भाषा मातृभाषा चाहिँ पढाइ हुनुपर्छ, पठन पाठन हुनुपर्छ। भाषा भन्ने कुरा जीवन्त राखियो भने त अरूले पनि यसलाई चाहिँ नै प्रयोगमा ल्याउँछ। त्यसैले पठन पाठनमा ज्यादा जोड दिनुपर्छ। त्यस्तै हाम्रो मूल भनेको यो भाषाको लागि चाहिने हाम्रो परम्परागत सांस्कृतिक गीतहरू, सांस्कृतिक नाचहरू, हाम्रो परम्परागत चाहिने जुन विधि व्यवहारहरू छन् ती सबै कुरा हाम्रो मातृभाषामा हुने भएको हुनाले त्यसलाई पनि जीवन दिनलाई पठन पाठन जरुरी छ।
हजुर, अब सांस्कृतिक विषयवस्तुको पनि कुरा आयो। अब थारू जातिको प्राचीन सम्पदाहरू अब सांस्कृतिक विषयवस्तुहरूको अनुसरण गर्न, सम्वर्धन गर्न, संरक्षण गर्न यी आदि कुराहरूमा संग्रहालय आदिका कुरा पनि छन् होइन, के भइराखेको छ यस विषयमा?
धेरै राम्रो प्रश्न हो हेमन्तजी। थारूको सांस्कृतिक पुरातात्विक सम्पदाहरू धेरै छन् जुन चाहिँ संरक्षणको अभावमा या ज्ञानको अभावमा ती कुराहरू चाहिँ धेरै मासिसके मासिने अवस्थामा छन् र जो छन् त्यो चाहिँ नि ढुकढुकीको अवस्थामा छ। जस्तो हाम्रो ग्रामथानहरू छन्, जुन ग्रामथान पहिला नै संरक्षित गरेर हाम्रो चाहिँ पुर्खाहरूले राखेको थियो त्यहाँनिर हाम्रो संस्कार संस्कृति जन्मदेखि मृत्यु समयका कुराहरू त्यहाँ चाहिँ जोडिएको हुन्छ। र धेरै ठाउँमा के छ भने त्यस्ता ऐतिहासिक पुरातात्विक सांस्कृतिक भूमिहरू अहिले चाहिँ अतिक्रमणमा परिहाल्यो, त्यसलाई राम्रोसित संरक्षण गर्न सकिएन। त्यो सांस्कृतिक सम्पदाहरू संस्कारहरूलाई चाहिँ संरक्षण गर्न नसकेपछि स्वाभाविक रूपमा संस्कृतिहरू चाहिँ मृत अवस्थामा चाहिँ जान्छ। त्यसैले यसको संरक्षण समर्थन हुन जरुरी छ। जहाँसम्म छ अब हामी चाहिँ यो संग्रहालयका कुरा गर्छौँ, संग्रहालय चाहिँ एउटा सानो घर बनाएर मात्रै हुँदैन। संग्रहालय भन्ने कुरा त विगतमा बितेका कुराहरूदेखि लिएर वर्तमानका अवस्थाहरू र भविष्यलाई इंगित गर्ने कुराहरू समेत चाहिँ नि संग्रहालयमा हुनुपर्छ। र ठाउँ ठाउँमा संग्रहालयहरू चाहिँ नि बनाएका छन् तर राम्रोसित सञ्चालन हुन सकेको छैन। चाहे यो बुढीगंगामा बनेको ग्रामथान होस्, चाहे ग्रामथानमा बनेका संग्रहालयहरू हुन्, त्यस्तै इठरीमा पनि बहुजातीय संग्रहालय चाहिँ नि खोलिराखेको छ, निर्माणधीन अवस्थामा छ। र इठरी नगरपालिकाले भर्खरै एउटा चाहिँ नि थारूहरूको निम्ति चाहिँ एउटा साझा भवन बनाइदिने बसघरा भनेर चाहिँ नि एउटा प्रस्तावमा अहिले भर्खर गरेको छ। यो चाहिँ के देखिरहेको छ भने सरकारले स्थानीय निकायले पनि थारूहरूको भाषा संस्कृतिलाई संरक्षण गर्ने सम्वर्धन गर्ने प्रक्रियामा अगाडि बढ़िरहेको त देखिन्छ, तर जति राम्रो तरिकाले हुनुपर्ने हो त्यो चाहिँ भइराखेको चाहिँ देखिएन।
हजुर, अब अलिकति प्रसंग बदलौं, चाडपर्व पूजा आजातर्फ जाउँ। थारू जातिले मनाउने मुख्य पूजा आजा चाडपर्वहरू चाहिँ कुन कुन छन्? यहाँको अहिले स्मरणमा भए अनुसार बताइदिनुहोस्।
धन्यवाद छ। अब थारूले त अब वैशाख एक गतेदेखि लिएर सिरुवा पावन मनाउँछन् जुनमा चाहिँ नि अब पानी ठुलोले चाहिँ नि सानोहरूलाई चाहिँ टाउकोमा राखिदिएर आशीर्वाद दिन्छन् वर्षभरिको सुस्वास्थ्य होस् मंगल होस् राम्रो होस् र गत वर्षका परेका दुःखहरू यो वर्ष चाहिँ फर्केर नआओस् भनेर सिरुवा पावन मनाउने गरेको छ। त्यस्तै त्यसपछि आइसकेपछि अषाढतिर चाहिँ ग्रामथानहरूमा धान रोप्नुभन्दा अगाडि पूजा हुन्छ। त्यहाँ चाहिँ सबै ग्राम देवताहरू हाम्रो त्यहाँ पुजारीहरू उनीहरू सबैको त्यहाँ चाहिँ विभिन्न विभिन्न त्यहाँ चाहिँ दर देवताहरू हुन्छन् देवी देवताहरू हुन्छन् उनीहरूलाई चाहिँ पूजा गरिन्छ। त्यो पूजा अषाढमा गरेको मतलब के भन्दाखेरि हाम्रो धान बाली आदि इत्यादि चाहिँ राम्रो होस् भनेर गरिन्छ। अषाढपछि आएर यतातिर यो चौथी चान भन्ने हुन्छ चौथी चान जसलाई चाहिँ गणेश चतुर्थी भन्छ त्यो पनि बडो राम्रो धुमधामसित मनाउने गरेको पाइन्छ। त्यो चाहिँ सामूहिक रूपमा चाहिँ त्यो देखिएको त छैन तर व्यावहारिक रूपमा घर घरमा चाहिँ सबैले त्यो पूजा गर्छ। त्यस्तै यो जितिया पावन भन्छ जितिया पावन पनि थारूहरूले बडा धुमधामसँग मनाउँछ जसमा चाहिँ नि यमराजलाई जितेर आएको कुराहरू चाहिँ गीतहरूमा छ त्यसैले त्यो चाहिँ बडो धुमधामसँगले मनाउँछ। त्यसपछि आएर यता दसैँ तिहार यिनीहरू जुन सामान्य छ राष्ट्रिय चाडपर्वहरू छन् यिनीहरू पनि थारू समुदायले आफ्नै तरिकाले मनाउँछ। जस्तो अब दसैँमा आयो भने हाम्रो चाहिँ त्यहाँ विशेष गरेर फुलहत्था भनेर भन्छन् त्यति बेला चाहिँ खष्टीका दिनदेखि लिएर अष्टमीसम्म चाहिँ अब कसैले चाहिँ यो तन्त्र मन्त्र गुण आदि इत्यादि सिक्नु पर्यो भने त्यति बेला चाहिँ जुन हाम्रो प्रख्यात गुरुहरू हुन्छ उहाँहरूले थानमा बसाएर उनीहरूलाई कसले चाहिँ यो गुण सिप लिन सक्छ त्यति बेला चाहिँ परीक्षण हुन्छ त्यो फुलहत्ता हुन्छ दसैँमा। त्यसपछि अब नवमीको दिन चाहिँ के हुन्छ भने घरमा ढोकामा अगाडिमा छाप लाउने चलन छ पन्जाको छाप लाउने त्यसरी चाहिँ हुन्छ र टीका लाउने चलन चाहिँ दसैँमा हाम्रो कम छ तर अहिले के देखियो भने देखासेकी चलन त त्यसरी नआउने अब अहिले चाहिँ दसैँमा टिका लाउने चलन चाहिँ बढी देखिएको छ। त्यस्तै तिहार आउँछ तिहारमा चाहिँ फेरि हाम्रै तरिकाको चाहिँ छन् परम्पराहरू। त्यसपछि आएर यतातिर नेमानी पूजा भन्छ नयाँ अन्न बाली आइसकेपछि त्यसलाई ग्रहण गर्नुभन्दा अगाडि एउटा चाहिँ पूजा गरेर यो नयाँ अन्न बालीले हामीले ग्रहण गर्दाखेरि हामीलाई चाहिँ कुनै अप्ठ्यारो नहोस् समस्या नपरोस् भनेर नेमानी पूजा हुन्छ। त्यसपछि माघे संक्रान्ति आउँछ जुन बडा धुमधामले मनाउँछन् माघी भइगो। त्यसपछि फागु आउँछ त्यसपछि बहर जत्राहरू आउँछ त्यस्तै धान काट्ने बेलामा अगनमा पूजाहरू आउँछ। यसरी हाम्रो धेरै प्रकारका चाहिने सांस्कृतिक कुराहरू चाडपर्वहरू मनाउने चलनहरू छन्।
हजुर यसमा अलिकति थपौँ हौली परिवारको एकजना संस्थापक सचिव पनि हुनुहुन्छ यहाँ। यो हौली भनेको के हो हौली प्रथा पनि भनिन्छ क्यार होइन यो हौली बारे थोरै बताइदिनुहोस् न।
यो हौली भनेको थारूको शब्द हो
हजुर
जसलाई चाहिँ नि अब सामूहिक रूपमा कसैलाई केही समस्या पर्यो भने सामूहिक रूपमा निशुल्क श्रमदान गरेर उसको काम चाहिँ नि सघाइदिने काम चाहिँ सम्पन्न गरिदिने भन्ने एउटा हाम्रो चलन छ। अब गाउँघरमा कसैलाई अब खेतीपाती गर्नलाई समस्या पर्यो उसको चाहिँ घरमा जनबन छैन अप्ठ्यारो पर्यो खेतीपाती गर्नु पर्यो भने गाउँको सबैजना मिलेर ल फलानुलाई समस्या परेको छ सबैजना गएर त्यसलाई चाहिँ सघाइदिउँ त्यो परम्परालाई चाहिँ हौली भन्छन्। अब नेपालीतिर भन्यो भने कहिले परमा भन्छन् के भन्छन् त्यही अर्म पर्म त्यस्तै
सामूहिक
रूपमा
त्यसको निरन्तरता चाहिँ कस्तो देखिन्छ अहिलेको वर्तमान समयमा।
अहिले वर्तमान समयमा चाहिँ त्यो हौली चाहिँ खस्किएको छ
हजुर
अहिले त्यो देखिँदैन अहिले चाहिँ व्यक्ति विशेषमा गएको छ
हजुर
तर पनि त्यस्तो सामाजिक समस्याहरूलाई समाधान गर्नु पर्यो भने अब गाउँको ठूलो जुन हाम्रो गजदारहरू हुन्छन् उहाँहरूले चाहिँ नि यसो सभा गरेर ल फलानुलाई यस्तो समस्या परेको छ सबैजना सघाइदिउँ भन्दाखेरि त्यो चाहिँ अहिलेसम्म पनि छ।
अब अन्तमा रामसागरज्यू थारू कल्याणकारिणी सभाले चाहिँ थारू जातिको विकास प्रगति र संस्कार संस्कृतिको संरक्षण सम्वर्धनमा के गर्दै आइरहेको छ यहाँले देखिरहनु भएको के छ यहाँ पनि पूर्व सदस्य हुनुहुन्छ एकजना थारू कल्याणकारिणी सभाको।
त मैले देखेको थारू कल्याणकारिणी सभा एउटा चाहिँ के छ भने सामाजिक संस्थाको रूपमा र थारू समाजमा भएका कुरीतिहरू कुसंस्कारहरू कुव्यवहारहरू यिनीहरूलाई चाहिँ नै एउटा आधुनिकरणमा ल्याउनको निम्त र तिनीहरूलाई चाहिँ नै एउटा नयाँ दिशा दिनको निम्त नयाँ संस्कार ल्याउनको निम्त थारू कल्याणकारिणी सभाको चाहिँ नै गठन भएको
हजुर
यी कुराहरूमा चाहिँ नि थारू कल्याणकारिणीले चाहिँ अहम भूमिका निर्वाह गरेको छ यसमा दुई मत छैन तथापि नेपालको कानूनहरू नबन्दाखेरि पनि थारू कल्याणकारिणीले आफ्नो समुदायलाई बिहा चाड पर्व आदि इत्यादिमा के कसो चाहिने सजिलो तरिकाहरू हुन्छन् ती चाहिने पालन गर्नलाई उनीहरूलाई चाहिने आह्वान गर्थ्यो र त्यसलाई चाहिँ पालन गरेर अहिलेसम्म देखिएको र नेपाल अधिराज्यभरि योभन्दा अगाडि यातायातको समस्या थियो सम्पर्कको समस्या थियो हाम्रा चाहिने अग्रजहरूले नेपाल राज्यका थारूहरूलाई एकसूत्रमा बाँध्नको निम्ति थारू कल्याणकारिणी सभाले अहम भूमिका निर्वाह गरेको देखिएको छ पञ्चायतकालमा त्यो सुसुप्त नै रह्यो खासै काम गर्न सकेन बहुदलपछि केही जागरूकता चाहिँ अवश्य आयो त्यसले गर्दाखेरि यसका सभा सम्मेलनहरू विभिन्न ठाउँमा भयो र थारू कल्याणकारिणीले एउटा के महसुस गर्यो भने थारूहरूलाई एउटा विशेष आरक्षण दिएन भने अब यो थारूहरूको समुदाय चाहिँ अगाडि बढ्न सक्दैन त्यसैले सामाजिक संस्था भए पनि एउटा राजनैतिक रूपमा जागरण ल्याउनको निम्त अधिकारको निम्त थारू कल्याणकारिणीले अगाडि बढ्यो त्यसैले थारूवानको आन्दोलनदेखि लिएर आरक्षणको मुद्दादेखि लिएर आदि इत्यादि चाहिँ नि थारू कल्याणकारिणी सभाले अहिलेसम्म बोकेकै छ अहिले पनि सर्वोच्चमा थारू समुदायलाई आरक्षण दिनुपर्छ भनेर चाहिँ नि निवेदन गरेको थियो सर्वोच्चले आदेश पनि दिएको छ निजामती सेवा प्रशासनमा 2063 सालमा जुन आरक्षणको व्यवस्था भयो थारूहरूलाई त्यो चाहिनेबाट वञ्चित गरियो कहिले चाहिने मधेसीमा राखिदियो कहिले जनजातिमा राखिदियो अब थारूहरू पनि कन्फ्युजन भएर केमा भर्ने जनजातिमा भर्ने कि खुल्लामा भर्ने कि मधेसीमा भर्ने कि त्यसले गर्दाखेरि धेरै अप्ठ्यारो देख्यो कि अहिले चाहिँ के छ भन्दाखेरि सर्वोच्चको आदेश अनुसार चाहिने सामान्य प्रशासन मन्त्रालयमा अहिले एउटा निजामती सेवा प्रस्तावको रूपमा आएको छ अब थारू कल्याणकारिणीले यी सब कुराहरूमा पहल गरिरहेको देखिएको छ
हुन्छ धन्यवाद समय दिनुभयो आभारी छौँ
धन्यवाद छ हेमन्तजी तपाईँले पनि हामीलाई चाहिँ यसरी बोलाउनु भयो केही कुरा राख्ने मौका दिनुभयो यसको लागि पनि म रेडियो नेपाललाई पनि हार्दिक रूपमा मेरो थारू समुदायको तर्फबाट धन्यवाद दिन चाहन्छु
उहाँ हुनुहुन्थ्यो थारू लेखक संघ नेपालका संस्थापक सदस्य तथा हौली परिवारका संस्थापक सचिव राम सागर चौधरी रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संचारग्राम विराटनगरमा यो कुराकानी गरेका हौं र यसका लागि रेकर्डिङको चाँजो पाँजो मिलाइदिनु भएकामा प्राविधिक अधिकृत बलराम चौधरी र सहकर्मी साथीहरूप्रति धन्यवाद व्यक्त गर्दछौ त आदरणीय श्रोता आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुंग्याउँछौ मनुका कुँवर र हेमन्त उप्रेती विदा हुन्छौ नमस्कार।